देश दिनेश खबर का साथमा
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सहकर्मी रोशन भट्ट र सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। विस्तृत योजना प्रतिवेदन अनुसार नै मोहना पुल अत्तरिया 6 लेन सडक निर्माण भए धनगढीलाई व्यापारिक केन्द्र बनाउन सहज नहुने। साबिकको भन्दा सडकको उचाइ बढ्ने र वरिपरि रेलिङ लगाए व्यापार व्यवसाय चौपट हुने। राजनीतिक संरक्षणका कारण दण्डहीनताले प्रशय पाउँदा समाजमा श्रृङ्खलाबद्ध रूपमा आपराधिक घटना बढ्दै पछिल्लो एक महिनामा बलात्कारमा मात्रै परेर 3 किशोरीको ज्यान गयो। साना सवारी साधन मोटरसाइकलको कर देशका अन्य प्रदेशभन्दा प्रदेश नम्बर 7मा दोब्बर बढी। 46% गरिबीको रेखामुनि रहेका प्रदेशवासी चर्कको करले च्याप्दा मर्कामा। र क्षेत्रफलका हिसाबले छानो क्षेत्रमा धेरै बाघको बासस्थान रहेको शुक्लापाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघको संख्या बढ्दै पर्यटकको संख्यामा भइरहेको वृद्धिले वाइल्ड लाइफ एडभेन्चर फर्स्ट आउने आशा। प्रदेश नम्बर 7मा प्राकृतिक प्रकोपले 4 महिनाको अवधिमा 18 जनाको ज्यान गएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कैलाली कञ्चनपुर बझाङ डोटी र दार्चुलामा वैशाखदेखि प्राकृतिक प्रकोप बाढी र पहिरोमा परि 18 जनाको मृत्यु भएको हो भने 2 जनाको अवस्था अज्ञात रहेको छ। आज बसेको प्रदेश 7 को प्रदेशसभा बैठकमा सार्वजनिक महत्त्वको विषयको वक्तव्य प्रस्तुत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले 4 महिनाको अवधिमा प्राकृतिक प्रकोपका कारण 18 जनाको मृत्यु भएको जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढी बझाङमा 13 जनाको मृत्यु भएको छ। बझाङमा पहिरोमा 7 र बाढीमा परेर 6 जनाको मृत्यु भएको छ भने नदीमा बगेका 2 जनाको अवस्था अझै अज्ञात छ। यस्तै कैलालीमा नदीमा डुबेर 2, कञ्चनपुरमा 1 जना, दार्चुलामा चट्याङ लागेर 1 र ढुङ्गाले लाग्दा 1 जनाको मृत्यु भएको छ। यसै गरी वैशाख 3 युवतीको बलात्कारपछि हत्या भएको छ भने 1 महिलासहित 4 जनाको हत्या भएको छ।
सानो सवारी साधन मोटरसाइकलको कर देशका अन्य प्रदेशभन्दा प्रदेश नम्बर 7मा दोब्बरले बढी छ। देश संघीयतामा गएसँगै बनेका 7 वटा प्रदेशमध्ये मोटरसाइकलको कर सबैभन्दा बढी प्रदेश नम्बर 7मा रहेको छ। मोटरसाइकलको क्षमता अनुसार 4 भागमा वर्गीकरण गरिएको 125 सिसी भन्दा बढी क्षमताको कर अन्य प्रदेशभन्दा दोब्बर बढी छ। 46% गरिबीको रेखामुनि रहेका प्रदेशवासी चर्को करले च्याप्दा मार्कामा परेका छन्। यसै सम्बन्धी तयार पारेको एक रिपोर्ट।
125 सिसीसम्म प्रदेश नम्बर 1 2800, प्रदेश नम्बर 2 2500, प्रदेश नम्बर 3 2750, प्रदेश नम्बर 4 2500, प्रदेश नम्बर 5 2500, प्रदेश नम्बर 6 2500, प्रदेश नम्बर 7 2500, 151 देखि 250 सिसीसम्म प्रदेश नम्बर 1 4500, प्रदेश नम्बर 2 4000, प्रदेश नम्बर 3 4400, प्रदेश नम्बर 4 4000, प्रदेश नम्बर 5 4000, प्रदेश नम्बर 6 4000, प्रदेश नम्बर 7 8000, 251 देखि 400 सिसीसम्म प्रदेश नम्बर 1 9000, प्रदेश नम्बर 2 8000, प्रदेश नम्बर 3 8800, प्रदेश नम्बर 4 8000, प्रदेश नम्बर 5 8000, प्रदेश नम्बर 6 8000, प्रदेश नम्बर 7 16000, 400 सिसी भन्दा माथि प्रदेश नम्बर 1 16005, प्रदेश नम्बर 2 15000, प्रदेश नम्बर 3 16500, प्रदेश नम्बर 4 15000, प्रदेश नम्बर 5 15000, प्रदेश नम्बर 6 15000 र प्रदेश नम्बर 7 30000।
चालु आर्थिक वर्षबाट प्रदेश सरकारले तोकेको कर अन्तर्गत मोटरसाइकलमा लिने कर देशका अन्य प्रदेश भन्दा दोब्बर बढी तोकिएको हो। देशका 6 वटा प्रदेशले केही मात्रै कर तलमाथि पार्दा प्रदेश 7 को सरकारले अन्य प्रदेश भन्दा दोब्बर बढी कर तोकेर प्रदेशवासीलाई मार्कामा पारेको हो। प्रदेश पछि फरक फरक कर निर्धारण र प्रदेश नम्बर 7मा अन्य प्रदेश भन्दा दोब्बरले बढी भएपछि विरोध हुन थालेको छ। कर वृद्धि भए पनि सहन नसकिने गरी कर बढाएको बताउँदै एकजना मोटरसाइकल धनी खेमराज बिनाडी।
मार त परिहाल्छ, मलाई लाग्छ जहाँसम्म नराम्रो फिर्ता गर्नुपर्छ।
सानोतिनो व्यवसाय गर्ने, रोजगार गर्ने, अध्ययन गर्ने विद्यार्थीहरू लगायत 46% गरिबीको रेखा मुनि रहेका अधिकांश प्रदेशवासीलाई मोटरसाइकलको चर्को करले समस्या पार्ने भएको छ। 125 सिसी सम्मका मोटरसाइकलको 2500, 151 देखि 250 सिसी सम्मका मोटरसाइकलको कर अन्य 6 वटा प्रदेशमा 4000 को हाराहारीमा भए पनि प्रदेश नम्बर 7 मा भने 8000 रहेको छ। यस्तै 251 देखि 400 सिसी सम्मका मोटरसाइकलको कर अन्य प्रदेशमा 8000 को हाराहारीमा रहेको छ भने प्रदेश नम्बर 7 मा 16000 रहेको छ। 400 भन्दा बढी सिसी का मोटरसाइकलको कर अन्य प्रदेशमा 17000 को हाराहारीमा रहेको छ भने प्रदेश नम्बर 7 मा 30000 रहेको छ। यसरी दोब्बरले करमा वृद्धि भएपछि यसको विरोध हुन थालेको छ। खेपि नसक्नु भएकाले यो छिट्टै प्रदेश सरकारले फिर्ता लिनुपर्ने बताउँदै अर्का मोटरसाइकल धनी दीपक शर्मा,
जनतालाई प्रत्यक्ष असर पार्ने गरी नबढाउनु पर्थ्यो प्रदेश सरकारले पनि, यो कार्य ठिक होइन, यस्तो फिर्ता लिनुपर्छ तुरन्त भन्न चाहन्छु।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयले भने करको बारेमा आफूलाई चोख्याएको छ। यसअघि केन्द्रीय सरकारले तोकेर दिएकोमा हाल प्रदेश सरकारले कर निर्धारण गरेको भन्दै कार्यालय पन्छी रहेको छ। यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख पुष्पराज पौडेल, यता प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहका साथै विभिन्न मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले प्रतिक्रिया दिन मान्नु भएन। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
अब बाँकी खबरहरू। लगातारको वर्षाले बाजुराको जनजीवन अस्तव्यस्त बनेको छ। दर्जनौ बस्ती पहिरोको जोखिममा परेका छन् भने केही गाउँ नै विस्थापित भएका छन्। पिरालो र पारखो जमिनमा तीहरूमा पहिरोको जोखिम बढेको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सागर बोहराले बताउनुभयो। वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथिबाट पहिरो बग्ने र भत्कने क्रम बढेपछि सर्वसाधारण त्रसित भएका छन्।
बाजुराको हिमाली गाउँपालिका 5 नन्दापाटा गाउँमा रहेको दलित समुदायलाई राज्यले दिने परिचय पत्रमा डुमवाडा लेखेर आएपछि उनीहरूले विभेद गरेको आरोप लगाएका छन्। कृषि भूमि सुधार तथा व्यवस्थापन मन्त्रालय अन्तर्गत गरिबी घर परिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले वितरण गर्न लागेको गरिब परिचय पत्रमा ठेगानामा डुमवाडा लेखेपछि त्यो समुदायले आपत्ति जनाएका छन्। मोहनापुल अतरिया छरेन सडक निर्माण सुरु भएको वर्ष दिन बितेको छ, तर अझैसम्म पनि सडक कस्तो बन्ने हो भन्ने विषयमा अन्यलता हटेको छैन। सडकको वास्तविक क्षेत्र कति हुने, फुटपाथ नाली लगायतका संरचना कस्ता बन्ने विषयमा नगरवासी अहिले पनि अन्यलमा छन्। विस्तृत परियोजना प्रतिवेदन अनुसार नै सडक निर्माण भए प्रदेशकै व्यापारी केन्द्रको रूपमा रहेको धनगढीको व्यापार व्यवसाय चौपट हुने आशंका पनि बढेको छ। यस्तै साबिकको भन्दा सडकको उचाइ पनि बढ्ने भएकाले वरिपरि रहेका बस्ती डुबानमा हुने जोखिम पनि बढेको देखिन्छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
मोहनापुलदेखि अत्तरियासम्मको झन्डै 14.5 किलोमिटर सडक क्षेत्रको वरिपरि नै सञ्चालनमा रहेको व्यापार व्यवसायले धनगढीलाई प्रदेश नम्बर 7 कै व्यापारिक केन्द्र बनाउन टेवा पुगाएको छ। यो क्षेत्रमा करोडौंको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ। तर मोहनापुलदेखि अत्तरियासम्म निर्माण भइरहेको छलेन सडकको विस्तृत परियोजना प्रतिवेदन सहर क्षेत्रको सडक भन्दा पनि मुख्य राजमार्गका लागि बनाइएको वरपरका स्थानीय र व्यवसायहरूले आरोप लगाएका छन्। स्थानीय बासिन्दा दिलबहादुर कठायत,
होइन यो रोड केको लागि, खाली गाडी मात्रै गुडाउनको लागि, यो त हामी त हाम्रो कमर्सियल मार्केट हो है, हामी गाडी रोक्छ आफ्नो पसलमा जान्छ। यत्रो सडक तपाईँको छ, उतापट्टि तपाईँको त हामीले त 150 फिट पहिल्यै छोडेको थियो, पछि पुगेन भनेर फेरि तोड्यो, ल ठिकै छ तोड्यो त ठिकै छ, तर यसलाई सिटी रोडको रूपमा बनाउनु पर्यो। जो पुरानो लेभल छ त्यो घरको लेभल त्यही लेभल कायम गरेर तपाईँको बनाउनु पर्यो, र पुराना जति पनि नालाहरू छन् ती खोल्न पर्यो, क्रस रोडहरू।
हुन त मोहनापुलदेखि अत्तरियासम्मको खण्ड पनि महाकाली राजमार्गमा पर्छ, तर यो क्षेत्रमा सहर बसेकाले सडक पनि सहर सुहाउँदो बनाउनु पर्ने माग स्थानीयको छ। सडक योजना कार्यालयले पनि छलेन सडक कस्तो हुने, के संरचना बन्ने विषयमा स्थानीयलाई बुझाउन सकेको छैन, जसले गर्दा छलेन सडक वरपरका बासिन्दा र व्यवसायीलाई थप चिन्तित बनाएको हो। अर्का स्थानीय प्रमोद गैरे,
नाली बनेको छ, यो नालीदेखि चाहिँ बाहिरपट्टिको भागमा चाहिँ के बन्ने हो, यहाँ चाहिँ जस्तो फुलको केरी जस्तो बुटोलमा बनेको छ, बुटोलको जस्तै यहाँ बन्ने हो कि नक्सा कस्तो खालको हो, केरी बन्ने त्यहाँ बाटो, त्यसपछि नाली बन्ने अथवा चाहिँ पोलहरू कहाँ बस्ने, होइन यी सबै केही पनि कसैलाई पनि थाहा नभएको हुँदाखेरिमा चाहिँ अब जस्तो घर तोडेर बनाइरहेको छ। हो त्यो कहाँनिर कति चाहिँ गर्ने पोल कहाँनिर बस्ने हो नाली कसरी बन्ने हो यो सबै क्लियर बनाइदियो भने एउटा चाहिँ सूचना बोर्ड अथवा चाहिँ नक्सा सहितको एउटा सूचना बोर्ड राखेर चाहिँ बनाइदियो फोर लाइन कहाँसम्म फोर लाइन हो अथवा सिक्स लाइन कहाँसम्म हो होइन यी कुराहरू सबै क्लियर गरेर चाहिँ त्यो बुझ्न सक्छ नि।
अहिलेको सडकभन्दा झन्डै आधा मिटर सडकको उचाइ बढ्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ जसले गर्दा वरिपरिका बासिन्दा डुबानमा पर्ने चिन्तामा छन्। यस्तै सडकमा रेलिङ लगाइने भएपछि यस क्षेत्रको व्यवसाय चौपट हुने चिन्ता पनि व्यवसायहरूमा देखिएको छ। दुवैतर्फ रेलिङ लाग्ने भएकाले सडकबाट पसल वा आफ्नै घर जान पनि घुम्न पर्ने देखिएको छ। उपमहानगरपालिकाले मान्यता दिएको शाखा सडकमा मात्रै निकास हुने र अन्य क्षेत्रमा रेलिङ लाग्नेछ। यसले यो क्षेत्रको व्यापार व्यवसाय फस्टाउन नसक्ने व्यवसायहरूको दावी छ।
यो भनेको नयाँ हाइवे होइन, नयाँ बन्न लागेको तपाईँले जङ्गलमा बनाउन लागेको यो हाइवे होइन, यो भनेको पुरानो एक्जिस्टिङ रोड हो। यो सिटी रोड हो, सिटी रोड, यो सिटी रोड अनुसार पहिले हाम्रा यहाँ घरहरू बनेका छन्। यहाँ ठुलो सबभन्दा ठुलो मार्केट छ तपाईँको, यसमा सबभन्दा ठुलो कमर्सियल रोड यही हो। हाइट तपाईँको 4-5 फिट बढाइदिएर घरलाई डुबानमा हाल्ने, उतापट्टिको पानी पनि उतै ब्लक हुने, यताको पनि यतै ब्लक हुने भन्ने हिसाबले यो त अहिले त पानी परेन र पानी परिदिया भए तपाईँको यो त ठुलो डुबान हुन्थ्यो।
मोनापुल अतरिया छलेन सडकको चौडाइ 50 मिटरको भए पनि अहिलेलाई टेन्डर भने 38.5 मिटरको मात्र भएको छ। त्यसमा सडकको मध्यभागमा 3 मिटरको मिडियन हुनेछ भने दुवैतर्फ सवारी साधन गुड्नका लागि जम्मा 34.4 मिटर सडक कालोपत्रे हुनेछ। कालोपत्रे सकिने बित्तिकै नालीकै छेउमा रेलिङ लगाउने योजना कार्यालयको रहेको छ। नालीको भाग सहित दुवैतर्फ 3-3 मिटरको फुटपाथ हुनेछ। बाँकी रहेको फुटपाथ पछिको झन्डै 12 मिटरमा भने अहिले कुनै काम हुने छैन। सडकको मध्यभागबाट 24 मिटरमा विद्युतका पुल राख्ने तयारी भइरहेको छ। मोनापुल अतरिया छ लेन सडक योजनाका प्रमुख मनिष शाह,
सिक्स लेन सडक चाहिँ अहिले अब टोटल 38.20 मिटर सडकको चौडाइ हुन्छ फुटपाथ सहित। ठाउँमा 3-3 मिटरको फुटपाथ र हाम्रो नालीको भाग चाहिँ हाम्रो फुटपाथकै खण्डमा पर्छ। अहिले हामी सडक केन्द्रबाट भनौँ 19.10 मिटरसम्म मात्र अहिले विस्तार कार्य गर्छौँ फुटपाथ सहित। 19 देखि 25 मिटरको सडक बिचको भाग 100 मिटरमा त अहिले हाम्रो ठेकामा केही पनि छैन। पब्लिकहरूलाई चाहिँ अब आउन जान बाटोहरू पनि चाहियो र त्यो कालो कपडा गर्ने भनेर त्यो चाहिँ हामीले डाइरेक्ट हिसाबसँग कुरा पनि गरेका छौँ। ड्रेनहरू बनिरहेछन्, अहिले रेलिङहरू उहाँले अब बनाउनु भएको छैन, अब ड्रेनहरू बनाइसकेपछि बल्ल त्यो ड्रेनले च्याप्ने हो, त्यसपछि चाहिँ रेलिङहरू पनि लाग्छ त्यसमा। अब पहिला जस्तो जो हरेक घरको अगाडि गाडीहरू जान्थ्यो त्यो तरिकाले गर्यो भने त 6 लेनको त अर्थै रहन्न।
मोनापुल अतरिया छ लेन सडक वरिपरिको व्यापार व्यवसाय फस्टाउन खोजेकाले यो क्षेत्रको सडक पनि व्यवसाय गर्न सहज हुने गरी निर्माण गर्नुपर्ने माग स्थानीयको छ। दिनेश एफएम 93.8 MHz लागि नवराज पनेरु, धनगढी।
अब बाँकी खबर। साथीको घरमा होमवर्क गर्न गएर फर्कदै गर्दा हत्या गरेकी किशोरीको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली कञ्चनपुर पुगेको छ। स्थानीय जनप्रतिनिधिले घटनाको सिआइबीले छानबिन गर्नुपर्ने माग गरेपछि ब्युरोका डिएसपी अङ्गुर जीसी नेतृत्वमा 3 सदस्यीय टोली कञ्चनपुर गएको हो। भीमदत्त नगरपालिका 2 की 13 वर्षीय निर्मला पन्त, भीमदत्त 18 निमुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन्। स्थानीय सरस्वती उच्च माध्यमिक कक्षा 9 अध्ययनरत निर्मला बिहिबार 11 बजे भीमदत्त नगरपालिका 18 रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन्। प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको भन्दै महेन्द्रनगरमा स्थानीयले दैनिक प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा हिजो र आज प्रहरी र स्थानीयवासीबीच झडप समेत भएको थियो। विभिन्न विद्यार्थी संगठनले समेत आज पनि प्रदर्शन गरेका छन्। हत्यारालाई अहिलेसम्म पत्ता लगाउन नसकेको र व्यवस्था गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। यता हत्याका घटनाहरू बढ्दै गएको र महिलामाथि हुने बलात्कार घटना बढेको भन्दै धनगढीमा पनि विरोध प्रदर्शन गरिएको छ। कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा प्रदर्शन गरिएको हो। बलात्कारीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्। पछिल्लो समय अपराधको घटना बढेका छन् भने 80% महिला लक्षित भएकाले त्यसमा आपत्ति जनाउँदै विरोध गरिएको सुबी सचिव कृष्ण रोकायाले बताउनुभयो।
अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो।
नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म सीताराम ओझा। क्षेत्रफलका हिसाबले सानो क्षेत्रमा धेरै बाघको वासस्थान रहेको सुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पार्टी बाघको संख्या बढ्दै गएको छ। पछिल्लो 8 वर्षमा बाघको संख्या दोब्बर बढी पुगेको छ। सन् 1960मा बाघको पन्जाको छापबाट बाघ गणना गरिँदै आएकोमा पछिल्ला वर्षमा आधुनिक क्यामेराबाट बाघ गणना भइरहेको छ। सन् 2009मा गरिएको बाघ सर्वेक्षणमा सुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 10 थियो। सन् 2013मा यो संख्या बढेर 17 पुगेको छ। सन् 2017मा पनि पनि भएको बाघ गणना अनुसार शुक्लापाटामा बाघको संख्या वृद्धि भएको छ। तर हरेक चार चार वर्षमा हुने बाघ गणनाको यसपालिको नतिजा भने सार्वजनिक गरिएको छैन। सन् 2010 रसियाको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् 2022 सम्ममा बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता अनुसार नेपालमा पनि बाघको संख्यामा वृद्धि गराउने प्रयास भइरहेको छ। शुक्लापाटामा लक्ष्य भन्दा पहिले नै बाघको संख्या दोब्बर भइसकेको छ। शुक्लापाटामा बाघको आहार प्रजातिको पर्याप्तताले यसको संख्यामा वृद्धि भएको देखिन्छ। तथ्याङ्क अनुसार शुक्लापाटामा 78.62 प्रति वर्ग किलोमिटर आहार प्रजातिको घनत्व छ। चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज पछि बढी बाघ पाइने शुक्लापाटामा घुम्न आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। यसले वाइल्ड लाइफ एडभेन्चर फर्स्ट आउने आशा पलाएका बेला राष्ट्रिय बाघ दिवसको सन्दर्भमा आज हामीले साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा शुक्लापाटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल बहादुर घिमिरेसँग कुराकानी गरेका छौँ।
बाघ दिवसमा हामीले चाहिँ अब यो अन्तर्क्रिया कार्यक्रम मध्य क्षेत्रका मान्छे स्थानीय निकाय अन्तर्क्रिया कार्यक्रम गरेर अनि हामीले कार्यक्रम गऱ्यौँ। विभिन्न चाहिँ बाघ सम्बन्धी समस्याहरू बाघको महत्त्व बारेमा जानकारी दिएर
शुक्लापाट बाघको अवस्था के छ अहिले?
शुक्लापाटामा बाघको अवस्था सन् 2013 राष्ट्रिय बाघ गणना भएको हो। त्यसपछि हाम्रो 2017 हामीले चाहिँ अब आफ्नै प्रत्येक वर्ष बाघ गणना गर्दाखेरि 2017 हाम्रो चाहिँ बाघको संख्या चाहिँ 17 वयस्को बाघ हो। सन् 2018 राष्ट्रिय बाघ गणना भयो पछि त्यसको रिजल्ट चाहिँ आएन। गत वर्ष चाहिँ अब बाघको संख्या अब 17 चाहिँ हो हाम्रो।
के लाग्छ तपाईँलाई बाघको संख्या बढ्या होला कि नहोला?
अब बाघको फोटोहरू हेर्दाखेरि हामीले चाहिँ क्यामेरा ट्र्याकिङ गरेको फोटोहरू हेर्दाखेरि अवस्था चाहिँ राम्रो छ।
यो बाघको संख्या बढ्नुमा के कारण हो जस्तो लाग्छ यहाँलाई?
हाम्रो वासस्थान व्यवस्थापन एउटा भयो मेन होइन, त्यसपछि आहार प्रजातिको व्यवस्थापन एउटा भयो होइन, त्यसपछि अब चोरी सुधार नि हाल्छ अनि तिनीहरूको चाहिँ वासस्थान व्यवस्था लाग्छ। तिनीहरूको चाहिँ घाँसे मैदान व्यवस्थापन गरिदिने, तिनीहरूको चाहिँ पानीको व्यवस्थापन गरिदिने, त्यसपछि तिनीलाई चोरी शिकारबाट चाहिँ जोगाउने एउटा भयो होइन। त्यो गर्दाखेरि बाघको आहार पनि हुने भयो, त्यसपछि बाघको आहार चाहिँ प्रजातिलाई व्यवस्थापन गर्दाखेरि बाघको वासस्थान पनि समस्या हुने भयो, उसको आहार पनि हुने भयो।
सन् 2022 चाहिँ बाघको संख्या दोब्बर बनाउने भनेको छ।
सन् 2010 जुन बाघलाई दोब्बर बनाउँदा बनाउने भन्दा त्यो बेला 8 थियो चुलो खाँडामा होइन, अहिले चाहिँ अब 7 पुगिसकेको छ। दोब्बर त चुलो खाँडामा दोब्बर भइसकेको छ, अब नेपालको परिप्रेक्ष्यमा पनि अब दोब्बर हुनसक्छ। अब पुर्याउने नै अब उद्देश्य छ।
पर्यटनको हिसाबमा शुक्लापाटामा चाहिँ बाघ हेर्नका लागि कतिको पर्यटकहरू आइरहेको छ?
बाघ अब बाघ र शुक्लापाटामा अब जम्मा 17 बाघ हुन्, 17 बाघ भएर बाघको चाहिँ पाउने जुन 30 ठाउँहरू छन् अलिकति, ती ठाउँहरूमा चाहिँ पर्यटकहरूले अब चाहिँ अब अलि एकदम चाहिँ पर्खेर अब धैर्य धारण गरेर हेर्न आउने पर्यटकले चाहिँ बाघ देखिरहेको अवस्था छ होइन। अब आज एक दिन भिटिङ छिर्ने अनि त्यसपछि जाने त्यस्ता पर्यटकले पहिले एकै सुरुमै छिर्दाखेरि देखिरहेका छन् कसैले होइन, कसैले चाहिँ अब देख्नलाई
पर्यटकहरू लाई चाहिँ किन त्यो वाइल्ड लाइफ एडभेन्चरको रूपमा त्यहाँ आकर्षित गर्न नसके?
होइन, यसो हाम्रो पक्षबाट अब हामीले चाहिँ प्रचार प्रसार गरेका छौँ होइन, वेबसाइट बनाएको छौँ, हामीले विभिन्न चाहिँ अबबाट हामीले चाहिँ भित्र पूर्वाधारहरू बनाएको छौँ, बाटोहरू बनाउने, बाघ ठाउँ बस्ने ठाउँहरूमा पानी पोखरीको व्यवस्थापन गर्ने त्यो हामीले सबै गरेका छ। अब नआउनुको कारणमा अब एउटा त अब टाढा पनि भयो, अरू कुरा अब स्थानीय उसमा निकायबाट पनि होटल व्यवसायहरूले पनि अलिकति अहिले चाहिँ अलिकति अब प्रचार प्रसार गरेर अलिकति ल्याउने प्रयास छ। तिन गत वर्ष 2640 पर्यटक आएको थियो, अहिले चाहिँ झन्डै 4748 चाहिँ पर्यटक आएको छैन। अहिले चाहिँ त्यो गर्दाखेरि बाघ पर्यटक चाहिँ बढिरहेको अवस्था छ। अब दिनहरूमा नै अब बढ्ने चाहिँ बढ्ने क्रम छ, जुन राष्ट्रिय भइसक्यो, भइसकेपछि चाहिँ पर्यटक चाहिँ बढिरहेको अवस्था छ। र स्थानीय निकाय हो होटल व्यवसायले पनि अब पर्यटक बढाउनेतिर अलिकति प्रचार प्रसारमा लागिरहेको छ। हाम्रो तर्फबाट हामीले चाहिँ फुल चाहिँ प्रचार प्रसारमा लगाएको
छ। बाघ हेर्नका लागि शुक्लापाटामा पर्यटकहरू अझ बढ्न सक्छन् भन्ने आशा गरौँ।
बढ्न सक्छन्, अब बाघ चाहिँ अब देखिन्छन्, देखिँदैछन्, देखिया पनि छन्, त्यसले गर्दाखेरि अब बढ्न सक्छन्।
हवस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। राजनीतिक संरचनाका कारण दण्डहीनताले प्रशय पाउँदा पछिल्लो समय श्रृङ्खलाबद्ध रूपमा समाजमा आपराधिक गतिविधि बढिरहेका छन्। प्रदेश नम्बर सातमा पछिल्लो एक महिनामा हत्या र बलात्कारका घटना बढिरहेका छन्। गएको एक महिनामा मात्रै बलात्कारमा परेर कैलाली र कञ्चनपुरमा तीन किशोरीले ज्यान गुमाएका छन्। अन्यसँग प्रेम सम्बन्ध राख्दै दुईजना विवाहित पुरुषको समेत हत्या भएको छ भने एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका थिए। दोषीलाई कानुनी कारवाही नहुनु, राजनीतिक पहुँच र भन्सुनका आधारमा अपराधले उन्मुक्ति पाउनु तथा जघन्य अपराध गरेर पनि राजनीतिक आडमा त्यसै छोडिँदा यसले मनोवैज्ञानिक रूपमा अपराधिक घटनाहरू बढाएको हो। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
बिहिबार होमवर्क गर्न साथीको घर जान्छु भनी हिँडेकी कञ्चनपुरको भीमदत्त नगरपालिका दुई उल्टाखामकी 13 वर्षीय बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरिएको अवस्थामा शुक्रबार निम्बुखेडा स्थित उखुबारीमा भेटिन्। निर्मलाको हत्या हुनुपूर्व सामान किन्न अत्तरिया बजार हिँडेकी कञ्चनपुरकै कृष्णपुर नगरपालिका 8 की 17 वर्षीय कविता विष्टको पनि बलात्कारपछि हत्या गरिएको अवस्थामा गत असार 31 गते लालझाडी मोहनावन क्षेत्रमा शव भेटिएको थियो। कैलालीको गौरीगङ्गा नगरपालिकाकी सामाजिक परिचालिका समेत रहेकी वडा नम्बर 11 की 21 वर्षीय माया विकले पनि सामूहिक बलात्कारमा परेर ज्यान गुमाउनु पर्यो। यस्तै गत असारमै प्रेमीसँग मिलेर कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक महिलाले श्रीमानको हत्या गरेकी थिइन् भने केही दिन पहिले मात्र कैलालीको भजनीमा प्रेमीसँग मिलेरै एक महिलाले पनि आफ्नो श्रीमानको हत्या गरिन्। पछिल्लो एक महिनामा मात्र भएका 5 घटनाले समाजमा बढ्दै गएका श्रृङ्खलाबद्ध अपराधिक घटनाहरूको सिलसिलेवार दर्शाउँछ। आइतबारको प्रदेश सभा बैठकमा समेत प्रदेश सभा सदस्यहरूले पनि अपराधिक घटनाले त्रसित बनाएको भन्दै यसका बारेमा प्रश्न उठाए। प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल भन्नुहुन्छ,
दिन दहाडे बलात्कार गरी हत्या गरिएको छ। यस्ता तमाम जघन्य घटनाहरू केवल कैलाली कञ्चनपुर मात्र नभएर 9 जिल्लामा भइरहेका छन् मान्ने छ महोदय। यी घटनाहरूबाट प्रष्ट हुन्छ तर नवनिर्वाचित भारी बहुमत र प्राप्त सरकार आज जनताको सुरक्षाको हकमा के गरिरहेको मान्ने सभामुख महोदय साँच्चीकै के हेरिरहेको छ? बडा ठुलो प्रश्न जागेको छ जनतामा, आशा भरोसामा प्रश्न चिन्ह छ मान्य सभामुख महोदय। यसले यो प्रदेश नम्बर 7 को 7 वासीहरू निराश छन्। प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्न शून्य अवस्थामा पुगेको जस्तो भान भएको छ।
अपराधिक मनोवृत्तिबाट परिचालित व्यक्तिले जुनसुकै बेला पनि यस्ता घटना गराउन सक्ने तर्फ प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारलाई सचेत गराएका छन्। हत्या तथा बलात्कार जस्ता घटनामा राजनीतिकरण हुँदा दोषीलाई कारवाही नगरिँदा यसको प्रभाव समाजमा परेको त होइन भन्ने आभास पनि हुन थालेको छ। तर राजनीतिक पहुँचका आधारमा दोषी बचाउन नेताहरू नै लाग्ने गरेको भए पनि प्रदेश सभा बैठकमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको भनाई भने यस्तो छ,
निर्मला पन्त बहिनीको विवश हत्या भएको बलात्कार गरेर हत्या गरेको छ भनेर अनुसन्धान गर्न खोजिराखेको छ। त्यो अनुसन्धान गर्न खोजिरहँदाखेरि अनि लासमाथि राजनीति गर्ने अमुक पार्टीले अमुक पार्टीको कार्यालय घेर्न खोज्ने, अमुक पार्टीको बाट निर्वाचित भएको जनप्रतिनिधि माथि हमला गर्न खोज्ने, नगरपालिका घेर्ने, हाम्रो 7 नम्बरमा अन्यत्रको कुराहरू ल्याएर यहाँ राजनीति खेल्ने काम सत्ता पक्षले पनि नगरौँ, विपक्षीले पनि नगरौँ, प्रमुख प्रतिपक्षी दललाई त झन् आग्रह गर्ने कुरो छँदैछ।
अपराधीले राजनीतिक संरक्षण पाउनु र दण्डहीनताले प्रशय पाउँदै जानुले समेत आपराधिक घटना बढ्दै गएको जानकारहरू बताउँछन्। त्यसको जल्दोबल्दो उदाहरणका रूपमा कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुङ्गेलाई नेकपाको सरकारले रिहा गर्नुलाई पनि लिइएको छ। फेरि एकपटक कंग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल,
मान्य सभामहोदय, हिजो सर्वोच्च अदालतले केही दिन अगाडि मात्र भन्नु हत्या भनेर साबित गरिएका जेल सजाय तोकेका बालकृष्ण ढुङ्गेलाई संघीय सरकारले गणतन्त्र जस्तो पवित्र दिन छोपी 6 महिना नबित्दै जेल रिहा गरी यो सरकार वास्तवमा अधिनायक बहादुर उन्मुख भई सोही दिनबाट राज्य सेवक कर्मचारी सुरक्षा निकाय समेतको मनोबल गिरेको छ मान्य सभामहोदय।
पछिल्लो समय हत्या बलात्कारका घटना बढ्दै जानुमा राजनीतिक संरक्षण र दण्डहीनताको साथै अन्य के कारणले समाजमा यस्ता बढेका हुन सक्छन्? कैलाली बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका प्राध्यापक भवन सिंह सलाउने,
जीवन प्रति नकारात्मक सोच हुनु, मानवीय संस्कार हाम्रा मूल्य मान्यताहरू ह्रास हुँदै जानु र जे छ त्यो गलत संस्कारबाट प्रेरित हुनु, यस्ता मान्छेहरू खास गरी बलात्कारमा सहभागी हुने मान्छे पुरुष प्रधानताको सोचबाट बढी प्रेरित हुन सक्छन्, यसरी निर्देशित हुन सक्छन्। यो पनि एउटा समस्याको रूपमा देखिएको छ भने अर्को यौनजन्य कुण्ठा पनि त्यस्तो मान्छेमा देखिन सक्छ। उनीहरू त्यो यौनको बारेमा कुण्ठा पालिराख्ने र त्यस आधारमा मौका पर्ने बित्तिकै कसैमाथि बलात्कार गर्ने त्यो यी यस्ता कारण
यता प्रदेश नम्बर 7 का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले अपराधलाई कानूनको दायरामा ल्याउन प्रदेश सरकार डटेर लागेको बताउनु भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले प्रदेशको सुरक्षा संवेदनशीलतामा सरकार गम्भीर भएको भन्दै अपराधलाई कानूनको दायरामा ल्याउन डटेर लाग्ने बताउनु भएको हो। प्रदेश प्रहरी एन निर्माणको मौकालाई छोपेर अपराधले जघन्य अपराधका घटना घटाइरहेको मन्त्री शाहको भनाई छ।
प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ गर्न प्रदेश सरकार सचेत रहेको सजग रहेको व्यवहार मान्ने सभामुख मार्फत म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रदेश सरकार यी सबै घटनाहरूमा अपराधीहरूलाई कानूनको कठघरामा ल्याउने, संदिग्ध अभियुक्तहरूलाई कठघरामा ल्याउने, कानूनको दायरामा ल्याउने कुरामा प्रदेश सरकार डटेर लागिरहेको छ। इन्टरोगेट गर्ने, इन्भेस्टिगेट गर्ने र कानूनको दायरामा ल्याउने सन्दर्भमा प्रदेश सरकार सक्षम रहेको छ, सफल रहेको छ भन्ने कुरा विगतका घटनाहरूबाट पुष्टि भएको।
विस्तृत योजना प्रतिवेदन अनुसार नै मोहना पुल अत्तरिया छ लेन सडक निर्माण भए धनगढीलाई व्यापारिक केन्द्र बनाउन सहज नहुने, साबिकको भन्दा सडकको उचाइ बढ्ने र वरिपरि रेलिङ लगाए व्यापार व्यवसाय चौपट हुने आशंका। राजनीतिक संरक्षणका कारण दण्डहीनताले प्रशय पाउँदा समाजमा श्रृङ्खलाबद्ध रूपमा आपराधिक घटना बढ्दै पछिल्लो एक महिनामा बलात्कारमा मात्रै परेर 3 किशोरीको ज्यान गयो। साना सवारी साधन मोटरसाइकलको कर देशका अन्य प्रदेशभन्दा प्रदेश नम्बर 7 दोब्बर बढी, 46% गरिबीको रेखामुनि रहेका प्रदेशवासी चर्को करले च्याप्दा मर्कामा। र क्षेत्रफलका हिसाबले सानो क्षेत्रमा धेरै बाघको बासस्थान रहेको शुक्ला फाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघको संख्या बढ्दै पर्यटकको संख्यामा भइरहेको वृद्धिले वाइल्ड लाइफ एडभेन्चर फस्टाउने आशा।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबर सक्यो। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला र पल पलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्टसँगै सीताराम ओझा पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।